This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
श्रोताहरू, आदरणीय श्रोताहरू नमस्कार। यो सन्ध्याकालीन नमस्कार गर्दै आजको कार्यक्रम वैशव साङ्गीला शुरू भइसकेको छ। यो माइतीघरको संगीतको धुनसँगै कार्यक्रम शुरू भइसकेको छ। अब एक घण्टाको लागि यहाँहरूले अहिलेसम्म सुन्नुभयो कार्यक्रम युवा संसार, र कार्यक्रम युवा संसार प्रस्तुत गरिदिन्छ साथी इन्द्र अधिकारीजी, र उहाँले मिठा मिठा गीत संगीतका साथमा अरू रमाइला प्रस्तुति दिएर यहाँहरू माझ आगामी आइतबार 5:30 लागि विदा भइसक्नु भएको छ भने अब यहाँहरू माझ म एक घण्टा रहेर अरू मिठा मिठा गीत संगीतका साथमा रमाइला प्रस्तुति कुराकानी गरेर यहाँहरू माझ एक घण्टा बिताउने मैले आशा लिँदै कार्यक्रम वैशव साङ्गीलामा यहाँहरू माझ जदौ नमस्कार पुनः गर्दै नमस्कार गर्न र चाहन्छु। श्रोताबिन कार्यक्रम हो भोइस अफ साङ्गीला, जुन कार्यक्रम रहेको छ 101.5 मेगाहरको तरङ्ग अन्तर्गत रेडियो एडलेटको अन्तर्गत भोइस अफ साङ्गीला हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ। जुन कार्यक्रम रहेको छ नेपलिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज साप्ताहिक रेडियो डुकडुकी कार्यक्रम वैशव साङ्गीलामा विविध रोचक रमाइला एवं मनोरञ्जन मिठा मिठा गीत संगीतका साथमा सूचना समाचार साहित्य खेलकुद प्रविधि स्वास्थ्य शिक्षा रमाइला प्रस्तुतिका कोषहरू लिएर यहाँहरू माझ म खगेन्द्र उपस्थित भइसकेको छु 249 श्रृङ्खला लिएर। आजको यो 249 श्रृङ्खलामा यहाँहरू माझ म एक घण्टा रहेर मिठा मिठा गीत संगीतका साथमा भरक भलकुसारी गर्ने जमर्को गरेको छु। श्रोताबिन यहाँहरूकै सहरमा विदेशी भूमिमा भए पनि आफ्नो यो संस्कृति परम्परालाई जोगाइराख्ने हेतुले कार्यक्रम भोइस अफ साङ्गीला विगत 4 वर्षदेखि यहाँहरूमा यहाँहरूकै घर दैलोमा घरको कुना कुनामा घन्किँदै आएको यहाँहरूलाई अवगत छ। र कार्यक्रमको अब 1 घण्टा अर्थात् 36 बजेसम्म, माफ गर्नु श्रोताहरू, 37 बजेसम्म तपाईँको साथ रहनेछु भने तपाईँ पनि मलाई पक्कै साथ दिनुहुनेछ भने पूर्ण आशात कार्यक्रम अगाडि बढाउने क्रममा छौँ श्रोताहरूमा। आज म छौँ भन्दैछु, र हाम्रा मेरा दुवै साथीहरू नवीनजी र सञ्जयजी यहाँहरूमा आज हुनुहुन्न, मेरो माझ आज हुनुहुन्न, किनकि उहाँहरूको आफ्नै कार्य व्यस्तताका कारणले उहाँलाई उहाँहरूले मलाई फोन गरेर आजको कार्यक्रम भने मेरै उसमा चल्नुपर्ने भएकोले गर्दा उहाँहरूले मलाई यो आजको कार्यभार सुम्पिदिनु भएकोमा उहाँहरूलाई धेरै धन्यवाद, र उहाँहरूको कार्य सफलताको पनि म कामना गर्दै कार्यक्रम जुन रहेको छ नेपालिस कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति नेपाली रेडियो कार्यक्रम सम्पूर्ण प्रवासी नेपालीलाई, नेपाली अथवा भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा धर्म संस्कृति परम्परा रीतिरिवाज नेपालीहरूको वेशभूषाका साहित्यका सिर्जनाहरूलाई लक्षित गर्ने जगेडा गर्ने र जगाइराख्ने हेतुले विगत 4 वर्षदेखि सञ्चालन हुँदै आएको रेडियो आज पनि यहाँहरू माझ 249 श्रृङ्खलामा छु म। श्रोताहरू कार्यक्रम पहिलो साङ्गीतिक राख्ने क्रममा छु म। त्योभन्दा अगाडि हामीलाई यहाँहरू माझ कुनै कार्यक्रम गर्दै हुनुहुन्छ, कुनै सूचना, कुनै साहित्यका सिर्जनाहरू, कुनै प्रियजनसँग लाई सन्देश दिन चाहनुहुन्छ भने हामीलाई सिधै स्टुडियोको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313 5000, यानि कि 8313 5000 सम्पर्क गर्नुहोस्। यस अलावा हामीलाई विश्वभर अनलाइनमा पनि सुन्न सक्नुहुनेछ, जसको लागि www.radio.adelaide.edu.au मार्फत पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। श्रोताबिन आज मिति विक्रम सम्वत 2071 साल भाद्र 22 गते शुक्ल पक्षको त्रयोदशी तिथि आइतबार नेपाल सम्वत 1134 तदनुसार ईस्वी सन् 2014 सेप्टेम्बर महिनाको 7 तारिक यानि कि यो सेप्टेम्बर महिनाको पहिलो कार्यक्रम रहेको छ। र श्रोताबिन यहाँ आइडलमा अहिले बेलुकीको 6:35 गइसकेको छ भने नेपालमा 2:50 गएको छ। श्रोताबिन कार्यक्रम पहिलो साङ्गीतिक कोशेली राख्ने क्रममा म राख्न चाहँदैछु राष्ट्रिय गान धरतीको छातीले पोती बोलको भीम बहादुर राईको आवाजमा रहेको गीत राष्ट्रिय गान। त्यसपछि म अरू खुराक लिएर आउनेछु। रेडियो वैशव साङ्गीला सुन्दै रहनुहोला। श्रोताहरू अहिले सुन्नुभयो धरतीको छाती ज्योतिले पोते भीम राई र साथीहरूको आवाजमा रहेको निकै जोसिलो गीत यहाँहरू माझ मैले प्रस्तुत गर्ने देशमा विकास गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएको यो गीत मैले यहाँहरू माझ प्रस्तुत गरिसकेँ श्रोताहरू निकै ज्ञान जोसिलो गीत थियो यहाँहरू माझ मैले प्रस्तुत गरेँ पक्कै यहाँहरूले पनि मन पराइदिनु भयो होला र एकैछिन भए पनि आफ्नो देशमा पुग्नु भयो भन्ने मैले आशा लिने कार्यक्रमको श्रृङ्खला पढाउन चाहन्छु श्रोताबिन कार्यक्रम रहेको छ एउटा समाचार रहेको छ श्रोताबिन अस्ट्रेलिया र भारतबीच परमाणु सहयोग सम्झौता भएको छ अस्ट्रेलियन प्रधानमन्त्री टोनी एबोट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा यस्तो सम्झौता भएको हो सम्झौता पछि अस्ट्रेलियन कम्पनीले दिल्लीलाई परमाणु बिक्री गर्न सक्नेछन् दुवै देशका प्रधानमन्त्रीले दुवै देशका अधिकारीहरूलाई तत्काल सम्झौताको पूर्ण विवरण तयार गर्न आग्रह समेत गरेका छन् अस्ट्रेलियाले यसअघि भारतलाई युरेनियम बिक्रीमा रोक लगाएको थियो अब अस्ट्रेलियाले 5 वर्षभित्रमा भारतमा परमाणु निर्यात शुरू गर्नेछ अस्ट्रेलियाले भारत निर्यात गरिने परमाणु ऊर्जा उत्पादन लगायत अन्य प्रयोजनका लागि प्रयोग भए पनि हतियार उत्पादन प्रयोजनमा भने प्रयोग नहुने विश्वास लिएको छ यसअघि टोनीले आफ्नो भारत भ्रमणको पूर्व सन्ध्यामा भारतसँग परमाणु सम्झौता गर्ने बताएका थिए सो सम्झौता एबर्टको भारत भ्रमणको महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको थियो मोदीको सरकारले सत्ता सम्हालेपछि सार्क देश बाहिरको पहिलो प्रधानमन्त्रीका रूपमा एबर्ट भारत आएका हुन् उनको साथमा 30 सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल पनि रहेको बताइएको छ भ्रमणका क्रममा दुई बीच व्यापार तथा सहयोग अभिवृद्धि सम्झौतामा हस्ताक्षर भएको छ यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् G20 सम्मेलनपछि अस्ट्रेलियाको भ्रमण गर्ने मोदीले बताएको भारतीय समाचार माध्यमहरूले जनाएका छन् सन् 1986 भारतीय प्रधानमन्त्रीको अस्ट्रेलिया भ्रमण भएको छैन अस्ट्रेलियाले प्रधानमन्त्री टोनी एबोटले दिएको अस्ट्रेलिया भ्रमणको निम्तो स्वीकार गर्दै मोदीले नोभेम्बरमा भ्रमण गर्ने बताएका हुन् भ्रमणका क्रममा द्विपक्षीय हितका विविध पक्षमा कुराकानी हुने बताइएको छ राजनीतिक आर्थिक सुरक्षा लगायतका विषयमा छलफल हुने समेत जनाइएको छ अहिले प्रधानमन्त्री एबट भारत भ्रमणमा रहेका छन् यसै गरी नेपाल फेस्टिभल नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठूलो अवसर हो भनेर पनि एउटा पत्रिका मैले साभार गरेको छु श्रोताबिन र जुन नेपालमा अहिले जुन सिडनीमा हिजै मात्र भएको नेपाल फेस्टिभलको सम्पन्न भएको छ र निकै भव्यताका साथ सम्पन्न भएको जनाइएको छ र यस विषयमा पनि म एक आयोजकसँग कुराकानी गर्ने प्रयास गर्नेछु श्रोताहरू र हरेक दुई वर्षको अन्तरमा अस्ट्रेलियामा हुने आएको नेपाल फेस्टिभल आउने सेप्टेम्बर 6 अर्थात हिजो शनिबारका दिन सिडनीमा सम्पन्न भएको छ जहाँ चाहिँ सिडनीको डार्लिङटन हार्बरको तुम्लाहोङ पार्कमा भएको थियो यसको लागि आयोजकले भव्य तयारीका साथ सम्पन्न गरेका छन् आयोजकका अनुसार नेपाल र नेपालीको कला संस्कृति वेशभूषा पहिचानबारे अस्ट्रेलियामा प्रसार गर्न यस फेस्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ नेपाल र नेपालीसँग जोडिएको पहिचानलाई अस्ट्रेलियामा प्रसार प्रसार गर्न कुनै पनि कमी नगरिकन तयारी थालेको आयोजकले जनाएका छन् उनीहरूका अनुसार गीत सङ्गीत नृत्य खानाका परिकारहरू हस्तकलाका सम्मान र नेपालीको व्यवसायबारे जानकारी फेस्टिभलको मुख्य आकर्षण रहेको बताइएको छ गैर आवासीय नेपाली संघ न्यू साउथ वेल्स राज्य समितिको संयोजनमा हुन भएको उक्त फेस्टिभलको बारेमा कार्यक्रम व्यवस्थापन समिति सचिव भुवन पाण्डेसँग श्रोताबिन म केही पछाडि म कुराकानी गर्नेछु उहाँको सम्पर्क नम्बर यहाँ मसँग प्राप्त नभएकोले सहकर्मी साथी सञ्जयजी र नवीनजीसँग मैले नम्बर मैले लिइसकेको छु र त्यसकारणले उहाँको नम्बर मसँग नभएकोले उहाँलाई म यस पछाडि यो साङ्गीतिक पछाडि म उहाँहरूलाई सम्पर्क गर्ने प्रयास गर्नेछु श्रोताहरू अहिले जुन फेस्टिभलको बारेमा यहाँहरूलाई मैले यहाँ प्रस्तुत गरेँ र समाचार प्रस्तुत गरेँ र यसमा अरू समाचार पनि मसँग छन् र अरू रमाइला प्रस्तुतिहरू पनि रहनेछन् श्रोताबिन र अर्को समाचार मसँग रहेको छ श्रोताबिन, जुन नेपालमा पछिल्लो राजनीतिक गतिविधि र समीक्षा बारेमा निकै ठूल्ठूला नेता र पूर्व राजा गेन्द्र समेत सहभागी भएको जनाइएको छ। पूर्व राजा गेन्द्र शाह र पञ्चायतकालीन पृष्ठभूमिका चार पूर्व प्रधानमन्त्रीहरू बीच शनिबार गोप्य भेटवार्ता भएको छ। बिहान गेन्द्र निवास नागार्जुनमा हिजो शनिबार बिहान नागार्जुनमा दिवा भोज सहित भएको सो भेटवार्तामा पूर्व प्रधानमन्त्रीहरू तुलसी गिरी, कीर्तिनिधि विष्ट, लोकेन्द्र बहादुर चन्द र सूर्य बहादुर थापा सहभागी थिए। भेटमा समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण, संविधानी राजतन्त्रको पुनस्थापना लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। गेन्द्र निकट विश्वस्त स्रोतका अनुसार बिहान 11 बजेदेखि झण्डै 2 घण्टा भएको सो भेटवार्तामा गेन्द्रले लामो समयदेखि मुलुक अनिर्णयको बन्दी बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए। यस्तै भेटमा सनातन हिन्दू धर्म र संवैधानिक राजतन्त्रप्रति आस्था राख्नेहरूको भावनालाई समेट्न एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको थियो। छलफलमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र ए माओवादीले आपसी खिच्चातानीमा मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा समेत जोड़ दिएको थियो। निकै गोप्य राखिएको सो भेटमा राजसंस्था र सनातन हिन्दू धर्मप्रति आस्था राख्नेहरूको भावनालाई कसरी समेटेर अघि बढ्ने भन्ने विषयमा समेत विचार विमर्श भएको सोत बताउँछ। राप्रपाका नेता सूर्यबहादुर थापा निकट एक नेताले भेटवार्ता भएको पुष्टि गर्दै भेटमा मुख्य गरी संविधान निर्माणमा भएको ढिलाइ र राष्ट्रवादी शक्तिहरू कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताए। निकै लामो समयपछि भएको ज्ञानेन्द्र र चार पूर्व प्रधानमन्त्रीहरू बीचको भेटवार्तालाई निकै महत्वको साथ हेरिएको छ। संविधान नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउपाले प्रजातान्त्रिक मूल्य र मान्यताका लागि लामो समयदेखि संघर्षरत प्रेस जगतले नयाँ संविधान जारी गर्न दबावमूलक भूमिका खेल्नुपर्ने जोड़ दिनुभएको छ। नेपाल प्रेस युनियनको 8 महाधिवेशनको हिजो उद्घाटन गर्दै उहाँले आगामी मार्च 8 गतेभित्र नयाँ संविधान जारी गर्न हिजो शनिबार सहमति जुटाउने अन्तिम प्रयास भइरहेको जानकारी गराउँदै संविधान सभाका विवादित विषयमा अधिकतम लचकताका साथ छलफल गरिने र सहमति हुने नसकेका विषयलाई संविधान सभा मार्फत पठाइने उहाँको भनाइ छ। श्रोताहरू, मैले छोटो समाचार मैले प्रस्तुत गरे नेपालको पछिल्लो राजनीतिक विषयमा। यहाँ आज अर्को सांगीतिक कोशेली बिसाउन चाहन्छु, जुन रहेको छ मायाको नशाले कर्म गेल्छन् बमजनको आवाजमा रहेको यो गीत। त्यस पछाडि म अरू रमाइला प्रस्तुति लिएर आउनेछु। रेडियो भोइस अफ साङ्गेला सुन्दै रहनुहोला।
मायाको नशाले छोए छ मलाई दुनिया रंगीन पाउन थाले। मायाको नशाले छोए छ मलाई दुनिया रंगीन पाउन थाले। अनौठो आभासो भाई छ मलाई कल्पनामा कता कता हराउन थाले। रातहरूमा पनि आखामा मेरो सपना उसैको आइरहन्छ माया गरेर अंगालो लाएर छातीमा मेरो निदाइदिन्छ कस्तो परिवर्तन छाएछ ममा प्रीतिको गीत मैले गाउन थाले कल्पनामा कता कता हराउन थाले जाना उसकै आई दिन छ हर पल माया लागिरहन्छ ओ सम्झना उसकै आई दिन छ हर पल माया लागिरहन्छ नौलो प्रेम यो भए छ मलाई शून्यतामा मन टोलाइरहन्छ कस्तो माया यो बसे छ ममा एकान्तमा एक्लै रमाउन थाले मायाको नशाले छोएछ मलाई दुनिया रंगीन पाउन थाले मायाको नशाले छोएछ मलाई दुनिया रंगीन पाउन थाले एकान्तमा एक्लै रमाउन थाले दुनिया रंगीन पाउन थाले
धन्यवाद खाँगराजी वास्तवमा नेपाल फेस्टिभल सिडनी 2014 एनआरएन न्यू साउथ वेल्स स्टेट कोअर्डिनेसन काउन्सिलले आयोजना गरेको हो यो फेस्टिभल 6 सेप्टेम्बरको डार्लिङ हार्बरको सिडनीमा रहेको डार्लिङ हार्बरको टुम्बालविक पार्कमा आयोजना गरिएको थियो यसमा चाहिँ वास्तवमा 30 दिन चाहिँ सिडनीलाई खासै मौसमले साथ दिएन प्रकृतिले साथ दिएन भन्नुपर्छ बिहानदेखि नै पानी परेको अवस्था थियो र हामी सबै टिमका साथीहरू बिहानैदेखि लागिरहेका थियौँ हामीलाई प्रकृतिले अलिकति अवरोध गर्यो त्यसका बावजुद हाम्रो टिमका म्यानेजमेन्टका साथीहरूले प्रकृतिसँग जुझ्दै हिलाम्य हुँदै त्यो फेस्टिभललाई चाहिँ सक्सेसफुल बनाउनु भयो सम्पूर्ण र सम्पूर्ण अडियन्स बिचमा एकचोटि घाम लागेको थियो दिउँसो 2-3 बजे त्यसपछि अडियन्सहरू पनि निकै लगभग 20,000 को हाराहारीमा हुनुहुन्थ्यो र यसको लागि हामीले नेपालबाट चाहिँ कलाकारहरू बोलाएका थियौँ कन्सर्टको लागि. जस्तो तीन थरीका कलाकारहरू हुनुहुन्थ्यो यसमा, लोक गायक शिरीष देवकोटा, पप गायक अनिल सिंह, सोलो गायक निमा रुम्बा. र यस यो फेस्टिभलमा चाहिँ कार्यक्रम साङ्गीतिक मात्रै नभएर जस्तै फुड स्टलहरू नेपाल हाउस थियो, जस्तै 10 फुड स्टल थियो जहाँ विभिन्न जात जातिका क्षेत्रका फुड खानेकुराहरू ती स्टलमा थिए. जस्तै गुरुङ समाजको थियो, थकाली समाजको थियो भने अरू स्टल, त्यसबाहेक अरू स्टलमा चाहिँ यहाँका बिजनेस अर्गनाइजेसन सिडनीमा रहेका अथवा अस्ट्रेलियामा रहेका बिजनेस अर्गनाइजेसनले आफ्नो प्रदर्शन गर्नुभएको थियो. त्यसबाहेक एउटा महत्त्वपूर्ण अर्को के थियो भने हामीसँग नेपाल हाउस थियो. त्यो नेपाल हाउस जसले नेपाललाई परिचय गराउँथ्यो, तपाईँ नेपाल हाउसभित्र छिरिसकेपछि नेपालमा पाइने हरेक जस्तो हामीले डेली खाने गरेका खानेकुराहरूलाई त्यहाँ राखेर अङ्ग्रेजीमा नामाङ्कन गरेर राखेका थियौँ. गरगहनाहरू राखेर त्यहाँ हाम्रा नेपाली स्वयंसेवीका दिदीबहिनीहरू हुनुहुन्थ्यो, नेपाली कल्चर देखाउने पोस्टरहरू टाँसेका थियौँ र दिनभरि चाहिँ त्यहाँ नेपाली धुन बजेको थियो र यसरी नै सम्पन्न भयो. फेरि प्रश्न गर्नुहुन्छ कि मैले अलिक बुझिनँ. होइन, वास्तवमा नेपाल फेस्टिभल यो पाँचौँ फेस्टिभल हो सिडनीमा. प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरिन्छ नेपाल फेस्टिभल, होइन, र प्रत्येक दुई दुई वर्षमा गरिन्छ. 2006 सुरु गरेर अहिले 2014 आइयो र अहिले के छ भने एनआरएनमा पनि प्रत्येक स्टेटहरूले अहिले कमिटमेन्ट गर्नुभएको छ गर्नको लागि. जस्तै मेलबर्नमा नोभेम्बरमा हुँदैछ, त्यसपछि ब्रिस्बेनमा हुँदैछ, योभन्दा अगाडि पर्थमा भइसक्यो. त्यस कारण हामीले नेपाल फेस्टिभल सिडनी 2014 नामाङ्कन गरेका थियौँ. वास्तवमा 2006 नेपाल फेस्टिभल गर्दा एउटा अलिक कम्युनिटी सानो पनि थियो, होइन, कम्युनिटी सानो थियो, अलिक सजिलो थियो एक किसिमले भन्नुपर्दा. भने अर्को किसिमले के थियो भने नयाँ हुनुहुन्थ्यो त्यतिखेरका कार्यकारिणी साथीहरू नयाँ हुनुहुन्थ्यो, त्यो एउटा चुनौती पनि थियो. त्यो मानेमा हामी अलिक भाग्य मानिछौँ किनभने हामीले सिक्न पायौँ उहाँहरूबाट कसरी कार्यक्रम गर्ने. र त्यति बेला अलिक कम्युनिटी सानो भएको कारणले अलिक थोरै हुन्थ्यो, होइन, धेरै कार्यक्रम गर्न सकिन्थ्यो. तर अहिले कम्युनिटी धेरै छ, ठुलो छ, ठुलो छ, एउटा सानो एउटा मिनी नेपाल भन्ने गरिन्छ अहिले, होइन, मिनी नेपाल जस्तै छ अहिले. त्यस कारणले जति ब्रोडर कम्युनिटी भयो त्यति गाह्रो हुन्छ अर्गनाइज प्रोग्राम अर्गनाइज गरेर. जस्तै हामीले विभिन्न सङ्घ संस्था नेपाल फेस्टिभल भनेको के भने यो संस्थाको मात्रै होइन, यसले त सबैलाई रिप्रेजेन्ट गर्छ, होल कम्युनिटीको हो यो. जस्तै कुनै जात लिङ्ग विशेषको होइन र कुनै क्षेत्रको होइन, यो हरेक नेपालीको हो. त्यस कारणले सबै कम्युनिटीलाई समेट्न पर्ने हुँदा हामीलाई केही कठिनाइ त भयो, तर सबै कम्युनिटी लिडर्सहरूले या सिडनी अथवा अस्ट्रेलियामा रहेका कम्युनिटी लिडर्सहरू सहयोग गर्नुभयो. त्यस कारण हामीले यो फेस्टिभल सक्सेस सफल पार्न सक्यौँ. वास्तवमा भन्नुहुन्छ भने अब अहिले जसरी हामीले 2006 अहिलेसम्म गर्दै आएका थियौँ, अहिलेसम्म हामीलाई भेनु चाहिँ एउटा महत्त्वपूर्ण ठाउँ भनेको भेनु थियो, किनभने सिन्धीको डार्लिङ हावर भनेको मुटु हो एउटा त्यहाँ. तर हिजो त्यो त्यही ठाउँ हामीलाई सानो थियो, ठुलो हुन्थ्यो भने अहिले सानो भइसक्यो. अब हामीले त्यो भेनुको बारेमा एउटा सल्लाह गर्नुपर्ने, डिस्कसन गर्ने बेला आएको छ. किनभने हिजो हिलामे पानीले प्रकृतिले साथ नदिँदा दिँदै पनि त्यहाँ नेपालीहरू लगभग 20,000 हुनुहुन्थ्यो, ठाउँ थिएन त्यहाँ. मान्छे रोपाइमा हिलो रो जसरी रोपाइमा गइसक्यो हिलो हिलोमा टेकिन्छ त्यस्तै थियो त्यहाँ दर्शकहरू अडियन्सहरू त्यसरी हुनुहुन्थ्यो भने चाहिँ हामीलाई अब ठुलो ठाउँ चाहिएको छ त्यसले मात्र भनेर हामीलाई अर्को कुरा के भने यो यसमा चाहिँ सबैलाई रिप्रेजेन्टेट गर्ने भएको यहाँ कम्युनिटी सबै कम्युनिटीलाई रिप्रेजेन्ट गर्ने भएको भएर प्रिपरेसन पनि अलि लामो समयदेखि एटलिस्ट 6 महिनादेखि तयारी गर्नुपर्छ जस्तो लाग्छ हामीलाई. सर्वप्रथम त मैले एनआरएन एससिसी स्टेट कोर्डिनेसन काउन्सिल एनआरएन आइसिसी एनआरएन एनसिसी नेसनल कोर्डिनेसन काउन्सिल कम्युनिटी लिडर्स स्पोन्सरसिप गर्ने र मिडिया र त्यहाँ आउनुभएका अडियन्सलाई धन्यवाद दिन चाहन्छु जसको कारणले गर्दा हामी यहाँ सक्सेसफुल भयो एउटा चाहिँ भनौँ न सक्सेस गर्न सक्यौँ. त्यस्तो प्रकृतिसँग प्रकृतिले साथ नदिँदा पनि हामीले त्यसलाई जुधेर सक्सेस बनाउन सक्यौँ. त्यसका अलावा हामीले अब यस्ता कार्यक्रमहरू गर्दा धेरै अलिकति धेरै सरसल्लाह गरेर अलिक टाइम लिनु पऱ्यो किनभने अलिक थोरै पहिला हाम्रो प्र्याक्टिस के थियो भने थोरै अलिक थोरै समय लिन्थ्यो अब अलिक समय लिएर वेदर प्रकाश हेरेर गर्नुपर्छ जस्तो लाग्छ मलाई. धन्यवाद तपाईँहरूलाई पनि तपाईँहरूको रेडियो टिमलाई पनि मलाई मौका दिनुभयो नेपाल फेस्टिभल सम्बन्धी जानकारी गराउनको लागि धन्यवाद धन्यवाद.
श्रोताहरू अहिले सुन्नुभयो कार्यक्रम मैले अन्तर्वार्ताले यहाँ जहाँ चाहिँ कार्यक्रम नेपाल फेस्टिभल 2014 दिएको थियो जहाँ चाहिँ मैले भुवन पाण्डेजीसँग मैले सम्पर्क गरिसकेको छु श्रोताहरू र अहिले सुन्नुभयो भुवन पाण्डेजीसँग कुराकानी र यहाँहरूमा अर्को एउटा साङ्गीतिक कोसेली राख्ने समय भएको छ. नेपाली चलचित्र ठुली बिल्कुलै नयाँ गीत राजेश पाल राई र इन्द्र जोशीको आवाजमा रहेको गीत चलचित्र ठुलीबाट. मर्छु कि क्या हो भन्दै थियो झुली भन्दै थिए गायक द्वय राजेश पाल राई र इन्दिरा जोशीको आवाजमा निकै जोशीलो गीत चलचित्र ठुलीबाट जुन नेपालमा अहिले भव्य प्रदर्शन भइरहेको छ भर्खरै रिलिज भएको चलचित्र ठुलीबाट मैले यो गीत यहाँहरूमा राखे श्रोताहरू कार्यक्रम भोइस अफ साङ्गिला रेडियो 110.5 मेगाहर्जको तरङ्ग अन्तर्गत भोइस अफ साङ्गिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ सन्देश छन् समुदायमा हुन लागेका कार्यक्रम गर्दै हुनुहुन्छ समुदायमा या कुनै आफन्तजन प्रियजन समक्ष आफ्नो आवाजमा सन्देश दिन चाहनुहुन्छ भने हामीलाई स्टुडियोको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि 8313535000 यानि कि साउथ अस्ट्रेलिया बाहिर हुँदै सुन्दै हुनुहुन्छ भने हामीलाई 08 8313535000 डायल गर्न नभुल्नुहोला कार्यक्रम भोइस अफ साङ्गेलामा कार्यक्रम प्रस्तुत गर्ने खोराक प्रस्तुत गर्ने क्रममा अर्को कार्यक्रम राख्दैछु श्रोताहरूमा हामी दैनिक घरमा व्यवहार कार्यक्रम गर्छौँ दैनिक रूपमा हामी कुनै पनि काम क्रियाकलाप गर्छौँ घरमा तर घरमा दिनहुँ गर्ने क्रियाकलाप भनौँ भान्साकोठा बाथरुममा र बाहिर हामी घर सफाइको कार्यक्रम गर्छौँ तर कस्तो हुन्छ भनेदेखि त्यो कति बेला कुन कार्यक्रम के गर्छौँ त्यो सबै कुरो हामीले धेरै मनन गर्नुपर्दो रहेछ भन्ने यहाँहरूमा प्रस्तुत गर्न चाहन्छु मानिसको सोच कस्तो हुन्छ भने कुरा उसका आनी बानीबाट पत्ता लगाउन सकिन्छ मानिसका बानी उसको व्यक्तित्वको ऐना नै हो भन्दा पनि हुन्छ शास्त्रका अनुसार कतिपय सामान्य लाग्ने आनी बानी पनि अशुभ मानिन्छन् यहाँ त्यस्तै केही आनी बानीको बारेमा पनि यहाँहरू माझमा चर्चा गर्न चाहन्छु। कुन चाहिँ आनी बानी चाहिँ चर्चा र कुन चाहिँ जुन चाहिँ अशुभ मानिन्छन् या कि शुभ हुँदैनन्। नुहाएपछि बाथरुममा गर्न नहुने काम, अब के चाहिँ हो त नुहाइसकेपछि बाथरुममा गर्न नहुने काम, अब के रहेछ श्रोताहरू? नुहाइसकेपछि बाथरुममा कपडा यताउता फाल्ने गर्नु भएको छ भने त्यो अशुभ काम हो। बाथरुममा फोहोर गरेर राख्दा पनि चन्द्र फलका कारण अशुभ फल प्राप्त हुने बताइएको छ। बाथरुममा नुहाइसकेपछि फोहोर गरेर नछोड्नुहोस्। खुट्टा घिसारेर हिँड्ने बानी खराब, कुनै पनि व्यक्तिले जमिनमा खुट्टा घिसारेर हिँड्छ भने त्यस्ता हिँडाइ अशुभ मानिन्छन्। त्यसै गरी यसो गर्दा राहुका कारण अशुभ फल प्राप्त हुन्छ। त्यसै गरी खाना खाएर थाल छोड्ने बानी, श्रोताहरू मेरो चाहिँ बानी खाना खाएर थाल छोड्ने बानी छ, म कहिले पनि थाल धुँदिनँ। तर मैले जुन यो जो लेख मैले अहिले केही बेर अगाडि मैले प्रिन्ट गरेको थिएँ, मैले पढेँ, अबदेखि भोलिदेखि चाहिँ म थाल मान्ने निर्णय गरेको छु। खाना खाइसकेपछि जुन थाल कचौराहरू हुन्छन् ती मान्ने निर्णय गरेँ। खाना खाइसकेपछि थाल खाएकै ठाउँमा छोड्ने बानी पनि अशुभ मानिन्छ। यस्ता व्यक्तिलाई सफलता प्राप्त नहुने र भइहाले पनि दीर्घकालीन नहुने शास्त्रमा बताइएको छ। अब अर्को रहेको छ, रातिसम्म जाग्नु अशुभ। भनौँ कि रातिसम्म 10 बजे 11 बजे 12 बजेसम्म बस्ने कतिजना श्रोताहरूको बानी पनि हुनसक्छ, आफ्नो कति कर्तव्य हुनसक्छ, काम पनि हुन्छ, पढाइको सिलसिला हुन्छ, तर त्यो पढाइलाई पनि अलिकति छुट्याएर अलिकति समयमा गरेर राति जाग्नु यानि कि रातिसम्म बस्नु अशुभ मानिन्छ। यदि कुनै व्यक्ति बिना कामले रातिसम्म अनिन्दो बस्छ भने त्यस्ता व्यक्तिलाई चन्द्रदोष लाग्छ, अशुभ फल प्राप्त हुन्छ। यस्ता व्यक्तिले मानसिक तनाव पनि झेल्नुपर्छ। रातिसम्म अनिन्दो बस्ने व्यक्तिलाई अर्को दिन पनि समस्या हुन सक्छ। त्यो त पक्कै पनि हो, कामै बिना हामी जहाँ बस्छौँ राति हुँदै तर त्यो बसिराख्नु त्यति ठिक हुँदो रहेछ भन्ने कुरा पनि यहाँहरू माझ मैले प्रस्तुत गरेँ। अब अर्को रहेको छ, पाहुनालाई चिसो पेय पदार्थ दिनुहोस्। अब पाहुना आइसकेपछि हामी चिया पकाएर दिन्छौँ, यानिकि चिया खानुहुन्न भने कुनै चिसो पदार्थ हामी दिने गर्छौँ, त्यो दिनु कार्य राम्रो रहेछ। तर घरमा आएका पाहुनालाई जहिले पनि चिसो पेय पदार्थ दिनु शुभ मानिन्छ, यसो गर्दा राहु दोष काटिन्छ। यदि तपाईँसँग राहु दोष छ भनेदेखि चाहिँ श्रोताहरूलाई कुनै व्यक्ति घरमा पाहुना आउँछ भने उहाँले मानिलिउँ कोका कोला खानुहुन्न भने दुध दिनुहोस्, दुध पनि खानु दिनुहुन्न भने चिया दिनुहोस्, चिया पनि दुध हालेको खानुहुन्न भने नुन लाएर दिनुहोस्, फिक्का चिया दिनुहोस्, कालो चिया दिनुहोस्, उहाँलाई जसरी भए पनि चिसो पदार्थ पिए नि दिएर पठाउनु भयो भने यहाँहरूको जुन राहु चाहिँ दोष काटिनेछ, राहुको दोष। र यसरी रहेको छ, घरमा आएपछि चिसो पानीले मुख धुनुहोस्। यदि तपाईँ घर बाहिर जानु भएको थियो, बिहान र बेलुका घरमा प्रवेश गर्नुभयो भनेदेखि चाहिँ घर बाहिरबाट आएपछि चिसो पानीले मुख धुनुहोस्। यसले मनमा शान्ति ल्याउँछ र शुभ पनि मानिन्छ। कतिपय श्रोताहरूले चाहिँ घरमा आएपछि बेलुका आएपछि कस्तो गरम भयो अब म नुहाउँछु भएर उहाँहरूले चाहिँ सफा पानीले नुहाउनुहुन्छ, त्यो राम्रो रहेछ। तर सबै नुहाउनु ठिक हो या होइन त्यो त म भन्न सक्दिनँ, तर पनि यहाँ बताइए अनुसार चाहिँ मुख धुनुहोस् भनेर भनेको छ। यसो हातले पानी लगाएर हातले यसो मुख पुस्नु भयो, टाउकोमा हात राखेर चिसो पानी पखाल्नु भयो भनेदेखि चाहिँ त्यो राम्रो मानिन्छ भनेर पनि एउटा जुन बताइएको छ, यो धार्मिक दृष्टिले यहाँहरू माझ मैले प्रस्तुत गरेँ श्रोताहरू।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन, नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू, रेडियो एडिलेड 101.5 FM मा।
पक्कै पनि श्रोताहरू यहाँहरूले सुनिरहनुभएको छ साङ्ग्रिलाका आवाजहरू। यस विदेशी भूमिमा भए पनि आफ्नो रीतिरिवाज, संस्कृति, परम्परा, भाषालाई जगेडा गरेर विगत 4 वर्षदेखि यहाँहरू माझ प्रस्तुत हुँदै आएको भोइस अफ साङ्गिला आज पनि उत्तिकै यहाँहरूले साथ दिइरहनु भएको छ। यहाँहरू समक्ष हामीले पनि बारम्बार हामीले अनुरोध गर्दै आएका छौँ, यहाँहरूका कुनै गीत सङ्गीत या यहाँहरूले राख्नु भएको रचनाहरू यहाँहरूले सम्झिनु भएको कुनै लेख रचना यहाँहरू कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई भोइस अफ साङ्गीलाको पेज साङ्गीलाको आवाजहरूमा पोस्ट गर्नुहोस्. त्यसको लागि www.facebook.com/साङ्गीलाको आवाजहरूमा पोस्ट गर्नुभयो भने यहाँहरूको लेख रचना हामी प्रस्तुत गरिदिनेछौँ. कार्यक्रम भोइस अफ साङ्गीलाई सुनिरहनु भएको छ र हामी कार्यक्रम प्रस्तुत गर्ने क्रममा अर्को कार्यक्रम प्रस्तुत गर्न चाहन्छु. श्रोताहरू, म कार्यक्रम प्रस्तुत गरिरहने क्रममा म फेस्टिभलको बारेमा मैले केही बेर अगाडि प्रस्तुत गरेको थिएँ र यहाँहरूमा अर्को एउटा खोराक पनि प्रस्तुत गर्न चाहन्छु. श्रोताबिन, जुन कार्यक्रम अहिले केही बेर हामीले मैले बाथरुमको बारेमा कुरा गरेको थिएँ, अब रहेको छ खाना खाने. खाना कसरी खान्छौँ, खाना केले खाइन्छ र खाना हातले नखाँदा के हुन्छ भन्ने विषयमा. खाना चम्चाले या त चम्चीले भन्छौँ हामी, चम्चीले खाने गर्नुभएको छ भने आजदेखि छोड्नुहोस्. हुन त मेरो बानी पनि चम्चीले खाने सोच्दा पनि, तर म आजदेखि चम्चीले खाना खान छोड्छु. किनभने चम्चा वा काँटाले खाना खानुभन्दा सामान्य खाना हातले खानुका धेरै फाइदा छन्. आयुर्वेदमा भोजन हातले गर्दा हुने फाइदाको चर्चा गरिएको छ. हातले भोजन गर्नुका फाइदा आयुर्वेदका अनुसार श्री पाँच तत्त्वले बनेका हुन्छन्, जुन हाम्रो हात, त्यसरी नै पृथ्वी, वायु, आकाश, जल र अग्नि. यी पाँच तत्त्वमा असन्तुलन भएमा शरीरमा अस्वस्थता पैदा हुन्छ र बिरामी भइन्छ. खाना खाने समयमा खाना उठाउँदा हातमा बन्ने मुद्राले पाँच तत्वको सन्तुलन कायम राख्ने र शरीरमा ऊर्जा बन्ने हुन्छ. स्पर्श दिमागका लागि सबैभन्दा प्रगाढ समवेदना मानिन्छ. खानालाई सिधै हातले छुँदा दिमाग सक्रिय हुने र खानाको पाचनका लागि निर्देशन पठाउँछ, जसका कारण पाचन प्रणाली सक्रिय हुन्छ. हातले खाना खाँदा खाना कति तातो वा चिसो छ भन्ने अन्दाज गर्न हुन्छ. यसले मुखमा पोल्ने वा चिसो भइसकेको खाना खानुपर्ने समस्या हुँदैन. चम्चा र काँटा प्रयोग गर्दा तातो खाना मुखमा परेपछि मात्र थाहा हुने समस्या हुन्छ. त्यो त चम्चीले त थाहा पाउँदैन तातो चिसो कस्तो हुन्छ भन्ने श्रोताबिन, तर पनि हातले खानु धेरै फाइदा रहेछ भन्ने कुराहरू पनि यहाँहरूमाझ मैले यो प्रस्तुत गरेँ. यस्ता कुनै यहाँहरूमा छन् भने पनि हामीलाई लेखी पठाउनुहोस्, हामी यहाँहरूका सबै लेख रचना हामी प्रस्तुत गरिदिनेछौँ. र कार्यक्रममा अर्को साङ्गीतिक कोसेली राख्ने बेला भइसकेको छ कार्यक्रममा, र अर्को एउटा गीत रहेको छ सम्झनामा दुबई हेर, एडजन प्रधानको आवाजमा रहेको गीत यहाँहरूको लागि.
सक्छौ र ती दिनहरू खाएका कसमहरू खाएका कसमहरू सम्झनामा तिमी दिन भर हाँसेर रात भर रोएर बाँच्न सक्छु र भन तिमी केही त भन तिमी सम्झनामा डुबिएर
श्रोताहरू यो ब्याकग्राउन्डमा यो गीत बजिरहनेछ, एड्रिन प्रधानको आवाजमा रहेको गीत बजिरहनेछ श्रोताहरू, र म कार्यक्रम अन्त्य अन्त्यतिर आइसकेको छु। यहाँहरूमा एउटा गजल राख्ने क्रममा छु श्रोताहरू, एकजना श्रोताले पठाउनु भएको छ गजल, जुन गजल रहेको छ, तिम्रै हात थामिरहँ जस्तो लाग्छ सधैँभरि, तिमी र म बाँधिरहँ जस्तो लाग्छ सधैँभरि, बिछाएर दुःख सुख जिन्दगीको मझेरीमा तिमीसँगै हाँसिरहँ जस्तो लाग्छ सधैँभरि, वियोगमा तिमी रुँदा तिम्रा सधैँ अश्रुधारा अञ्जुलीमा थापिरहँ जस्तो लाग्छ सधैँभरि, विधाताले लेखिएको भाग्य रेखा मेटाएर स्वतन्त्रताले बाँचिरहँ जस्तो लाग्छ सधैँभरि, जुनी जुनी सयौं जुनी पीरतीको संसारमा तिम्रै माया मागिरहँ जस्तो लाग्छ सधैँभरि, तिम्रै माया मागिरहँ जस्तो लाग्छ सधैँभरि। एकजना श्रोताले नाम उल्लेख नगर्ने शर्तमा उहाँले एउटा गजल लेखेर पठाउनु भएको थियो, उहाँको गजल मैले प्रस्तुत गरेँ। श्रोता पनि यहाँलाई धेरै धेरै सहभागीको लागि धेरै धेरै धन्यवाद। यहाँले आगामी यस्ता साहित्यका सिर्जना पनि यहाँले पठाउने गर्नुहोस्, हामी यहाँहरूको सिर्जना वैशव साङ्गला मार्फत प्रस्तुत गरिदिनेछौँ। श्रोताहरू कार्यक्रमको अन्त्य आइसकेको छु, अन्त्यमा यहाँहरूलाई एउटा प्रेरक कथा भन्न चाहन्छु। एक दिन एक व्यक्तिले एक दिन सधैँ भगवान्को तपस्या गर्थ्यो, तैपनि उसको आर्थिक स्थिति एकदमै नाजुक थियो। हरेक दिन भगवान्को पूजा मात्रै गरेर बस्ने भएकाले एक दिन उसकी श्रीमतीले पनि छोडेर अर्कैसित जान्छे। घरमा पकाएर खाने एक गेडा चामल अन्न नभएपछि भोकभोके एक दिन त्यो व्यक्तिको मृत्यु हुन्छ। धर्म गरेको हुनाले उसले स्वर्ग जाने अवसर पाउँछ। जब ऊ स्वर्गमा पुग्छ, उसले भगवानसँग साह्रै रिसाउँदै भन्छ, प्रभु मैले जीवनभर हजुरको पूजा आराधना गरेँ, तैपनि मलाई किन जीवनभर गरिब बनाएर बाँच्नु पर्यो, किन गरिब भएर मैले बाँच्नु पर्यो? भगवानले सोध्नुहुन्छ, मैले तिमीलाई के गर्न सक्थेँ होला? उसले भन्छ, शहरमा हरेक दिन लाखौं चिट्ठा परेर मान्छेहरू रातारात मालामाल हुन्छन्। त्यति धेरै चिट्ठा मध्ये एउटा चिट्ठा मेरो भागमा पारिदिएको भए हुन्थेन? भगवानले मुस्कुराउँदै प्रति प्रश्न गर्नुहुन्छ, सायद एउटा चिट्ठा तिम्रो भागमा पनि पारिदिन्थे होला, तर तिमीले कहिल्यै एउटा चिट्ठा पनि किनेनौ। यसको जुन मूल आशा रहेको छ शताब्दीन, भगवानले उसलाई मात्र साथ दिन्छन् जो उत्साहपूर्वक काममा जुट्छ। यसकारण हामीले जहिले पनि हामी अब भगवान्ले मलाई आशीर्वाद दिनुहुन्छ, भगवान्ले मलाई फल दिनुहुन्छ, भगवान्ले मलाई पैसा दिनुहुन्छ भन्ने यी हरेक कुरा सोचिरह्यौँ भनेदेखि चाहिँ हामी कहिले पनि सफलता हुँदैनौँ। सफलता हुनुपर्छ यो कि हामी सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गर्यो भने हामी पक्कै पनि हामी सफलताको शिखरमा चुम्न सफल हुन्छौँ। यो प्रेरक कथाका साथै कार्यक्रम भैँसो साङ्गला आगामी आइतबार 6:30 बजेसम्मका लागि सकिएको यहाँहरूमा घोषणा गर्न चाहन्छु। तर पनि आगामी आइतबार अरू विविध रोचक रमाइला प्रस्तुति कुशीहरू लिएर यहाँहरूमा आउने बाचाका साथ कार्यक्रम भैषव साङ्गेला सुनिदिनु भएको होला। भएकोमा यहाँहरूलाई दशौंलाई जोडी जदौ नमस्कार गर्न चाहन्छु र यहाँहरूमा यो साता सुखमय रहोस्। आगामी सातासम्मको लागि यहाँहरूमाझ यहाँहरूको रेगुलर होस्ट म खगेन्द्र विदा हुन चाहन्छु। यहाँहरूको साता सुखमय रहोस्, मंगलमय रहोस्। हवस् त, नमस्ते, शुभरात्रि। र यो चलचित्र, पुरानो चलचित्रको गीत मैले राख्न चाहे, मेरो माया सधैँ सधैँ तिमीलाई भन्दै कुमार कान्छाको आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रमबाट विदा हुन चाहन्छु। हवस् त, नमस्ते, शुभरात्रि।
सेवाको जोडी जस्तै अमर माया गाउँ
सेवाको जोडी जस्तै अमर माया गाउँ
हो मेरो माया सधैँ सधैँ मेरी प्रियतीलाई
मेरो माया सधैँ सधैँ मेरो हजुर
पल पल मतिम्रो असिलो मुहार
तिमी लता गायो मनमा छायो खुसीको जहार
मेरो माया सधैँ सधैँ
मेरो हजुरआला मेरो माया सधैँ सधैँ
मेरी प्रियती
छैन
मेरी प्रियतीलाई
जोड़ी जस्तै अमर